नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। पछिल्लो दिनमा मुलुकमा सूचना प्रविधि क्षेत्र व्यापक बन्दै गएको छ। सन् 1970 दशकको प्रारम्भमा सरकारी कार्यालयहरूमा डाटा प्रशोधनका लागि कम्प्यूटरको थालनीसँगै शुरू भएको नेपालको सूचना प्रविधिको यात्रा अहिले व्यापक बनेको हो। मूल रूपमा पछिल्लो दिनमा शिक्षा, स्वास्थ्य, वित्त, राजनीति लगायतका सबै क्षेत्र सूचना प्रविधि मार्फत केन्द्रित भइरहेका छन्। सोही परिप्रेक्ष्यमा सरकारले सूचना प्रविधि र नवप्रवर्तनको विकासमा प्राथमिकता दिन थालेको छ। सरकारले नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गर्ने घोषणा गरी सूचना प्रविधि क्षेत्रबाट आगामी 10 वर्षमा 30 खर्बको निर्यात गर्ने लक्ष्य समेत तय गरेको छ। सो कार्यान्वयनका लागि सहजता सिर्जना गर्न सरकारले हालै ल्याएको अध्यादेश कानूनी प्रक्रियाका क्रममा संसदमा छ। नेपालमा सूचना प्रविधि र सम्भावनाका विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। सूचना प्रविधि विज्ञ सन्तोष कोइराला कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्क हुनुहुन्छ। कोइरालाज्यू,
हजुर, नमस्कार,
स्वागत छ यहाँलाई।
धन्यवाद
हजुर। अब हाम्रो यहाँ अहिले जसरी सूचना प्रविधिको विकास भइरहेको छ, सूचना प्रविधिको पछिल्लो विकासलाई कसरी हेर्न सकिन्छ?
यस्तो छ, स्पेसली यो जुन कोभिड पछाडि जसरी रिमोट वर्क गर्ने कल्चर पनि डेभलप भयो र आजको दिन नेपालमा खुलेका विभिन्न कलेजहरूबाट आइटीको लागि एकदमै धेरै ग्रेजुएट प्रड्युस गरेर जुन सहयोग गर्नुभयो विगत धेरै वर्षदेखि, त्यसले चाहिँ नेपालमा आइटीको एकदम प्रबल सम्भावना देखायो र त्यो अनुसारको कामहरू पनि भइरहेछ। 2022 आइआइडिएससँग नेच आइटीले मिलेर गरेको सर्वेले पनि नेपालबाट चाहिँ 515 मिलियन डलर बराबर भनौँ, त्यो बेलाको रेटले 67 अर्ब बराबरको चाहिँ निर्यात भएको भनेर देखायो। त्यसपछिबाट सरकारको पनि अलिकति चासो बढ्न थाल्यो त्यो सेक्टरमा, किनभने एउटा अर्ग्यानिक रूपमा नै यतिसम्म पुगिरहेछ भन्यो भने यो सेक्टरमा सरकारले पनि सहयोग गरेर एउटा कानुनी अडचनहरू फुकाउनेदेखि लिएर धेरै कुराहरू गर्न सक्यो भनेदेखि चाहिँ यसको सब प्रबल सम्भावना छ भन्ने कुरा डेटाले नै देखायो। त्यसपछिबाट सुरु भएको यो सरकारको पनि ध्यान आकर्षण र प्राइभेट सेक्टर पनि त्यो नम्बरै हेरिसकेपछि ए हामीले सोचेको भन्दा पनि धेरै राम्रो कुरा चाहिँ इन्डस्ट्री भनेको चाहिँ त्यसमा देखिएको प्राइभेट सेक्टरको एक्साइटमेन्टले गर्दाखेरि चाहिँ त्यो चाहिँ दिनानुदिन बढ्दो छ र त्यो अनुसारको बढी पनि भएको छ। अहिले हाम्रो एउटा अप्रत्यक्ष रूपमा हाम्रो अन्दाज भन्यो भने त्यो 500 मिलियनबाट अहिले 800 मिलियन जति पुगेको छ भन्यो भने लगभग 1 खर्ब भन्दा माथिको निर्यात भइरहेछ भन्ने लेभलको हाम्रो आँकडा छ र यो एकदमै राम्रो तरिकाले गइरहेछ र यसको भविष्य चाहिँ गर्न पनि काम धेरै छ तर जुन हिसाबले गइरहेछ हाम्रो जत्रो देशको लागि यही एउटा मात्रै कुरा हो जुन बोर्डरलेस हामी जहिले पनि समुद्रसँग नजोडिएको देश त्यसले गर्दाखेरि धेरै समस्याहरू भयो सामानको कुरामा भन्न भन्दा छ भने यसलाई चाहिँ यो सेवाको लागि चाहिँ कुनै पनि बोर्डरसँग पहाड होस् तराई होस् जेमा जोडिया होस् नदीसँग जोडिया होस् समुद्रसँग जोडिया होस् त्यसले केही पनि फरक नपार्ने र एउटा नलेज बेस्ड इन्डस्ट्री भएको कारणले गर्दाखेरि चाहिँ नेपाल त्यसको लागि बेस्ट डेस्टिनेसन पनि हो र त्यो सम्भावना देखियो र त्यसलाई योभन्दा धेरै माथि लान सकिन्छ भन्ने हामीले सोचेका छौँ।
हजुर, अब जस्तो यहाँले जे भन्नुभयो र पछिल्लो तथ्याङ्कहरूले जे देखाएका छन्, अब अहिले सूचना प्रविधिको क्षेत्रका जुन आयामहरू छन् नि हामीका, यी आयामहरूलाई चाहिँ कसरी हेर्न सकिन्छ र जनशक्तिको सन्दर्भ, किनभने अब यो जनशक्ति पलायन पनि एउटा विभिन्न क्षेत्रका लागि चुनौतीका रूपमा देखिएको छ। यी सूचना प्रविधिको यहाँले भन्नुभयो कि कोविड पछि जसरी एउटा फैलिने मौका पाएको छ, यसले कहाँ कहाँ फैलावट यसको कहाँ कहाँ पुगेको छ, कुन कुन क्षेत्रमा यो कसरी सक्रिय छ अहिले र जनशक्तिको सन्दर्भ कस्तो छ?
त्यस्तो छ, जनशक्तिको केसमा चाहिँ 3-4 तरिकाबाट हेर्नुपर्छ होला। एउटा अहिले पनि मैले भन्दा भनेको थिएँ आइटीको पढाइहरू यति धेरै कलेजमा हुन थाल्यो कि यति धेरै ग्रेजुएट हुन थाल्यो कि अहिले नेपालमा सबै कुराको डेटा त छैन तर टेन्टेटिभ 12,000 जति चाहिँ वर्षको आइटी पढेका ग्रेजुएटहरू ग्रेजुएट हुन्छन् विभिन्न नाममा, कुनै इन्जिनियरिङ होला, कुनै बिएससी सिएसआइटी विभिन्न टपिकमा पढाइहरू होला है। त्यो भन्दाखेरि चाहिँ त्यो नम्बर एकदमै राम्रो नम्बर छ होइन। अब रह्यो कुरा विदेश जाने ब्रेन ड्रेनले डेफिनेटली एकदमै ठुलो असर गरेको क्षेत्रमा आइटी पनि पर्छ, किनभने आइटीको मान्छेहरू त यो फ्रेस ग्रेजुएट भन्दा पनि बढी चाहिँ अझ सिनियर भइसकेपछि पिआर अप्लाई गरेर H1 भिसा भन्छ अमेरिकाको, त्यस्तो भिसाहरू लिएर माइग्रेट गरेर के भन्छ आइटी गर्ने सोच त सबै विश्वभरिलाई खाँचो छ अनि आइटीको मान्छेहरूलाई त्यो इग्नो सिनियर मान्छेहरूलाई पनि माइग्रेट गर्न सजिलो छ, त्यो भएर त लेभलमा गाह्रो भइरहेछ। तर त्यसलाई अर्को तरिकाले हेर्ने हो भनेदेखि यो आइटीको क्षेत्र यतिको विकास कसरी भयो त होइन, अहिले यो अर्ग्यानिक रूपमा यत्रो काम आउने यत्रो निर्यात गर्ने भन्ने सिचुएसन कसरी क्रिएट भयो त भन्दाखेरि फेरि त्यही माइग्रेट भएर गएका नेपाली डायस्पोरा ले पत्ताएर त्यो अर्ग्यानिक रूपमा तिनीहरूले बाटो देखाएर भएको हो नि त फेरि आजको दिनको त होइन। यहाँनिर विदेशीहरू सुरुमै आएर हाम्रो नेपाल त ग्लोबल म्यापमा हेऱ्यो भने आइटीलाई त्यति रिकग्नाइज भइसकेको देश होइन आजको दिन होइन, र यो बिजनेस यहाँ पुग्नुमा त्यही नेपाली डायस्पोराहरूको एकदमै ठुलो हात छ होइन। त्यो भएको कारणले गर्दाखेरि अब त्यसलाई ब्यालेन्स हुनुपर्छ जस्तो लाग्छ मलाई आजको दिन, ब्रेन ड्रेनले रोक्ने भन्नेले पनि फेरि त्यस्तो भ्यालु नदेला किन भन्दाखेरि केलाई ब्रेन ड्रेन भन्ने केलाई ब्रेन गेन भन्ने इज फेरि लिटरली डिफरेन्स ओर्ड के भन्दा त्यो मान्छेहरू त्यहाँ गइरहेछन्, त्यहाँ एउटा राम्रो इकोनोमिक जोनमा मौका पाइरहेछन्, ग्रो गरिरहेछन्, तिनीहरूले फेरि कन्ट्रीलाई गेट ब्याक गरिरहेछन् होइन भन्यो भने ब्रेन ड्रेनलाई चाहिँ यति साह्रो नेगेटिभ रूपमा चाहिँ हामीले चाहिँ हेरेका छैनौँ। किन भन्दाखेरि हामीले त्यसको खास अप्रत्यक्ष रूपमा त्यसकै बेनिफिट पनि पाइरहेको थियो, किन भन्दा कुनै पनि कम्पनीमा हामीलाई आजको दिन सेल्स ल्याउन पनि नेपाली डायस्पोरा भएको ठाउँ त सजिलै सेल्स गर्न सकिहाल्यो, आजको दिन 90% भएको त्यही नै हो होइन, कि तिनीहरू एन्टरप्रेनर भए कि तिनीहरू एकदम ठुल्ठुलो पोजिसनमा छन्, डिसिसन मेकिङ पोजिसनमा छन् बाहिर होइन भन्यो भने इभन आइटीमा काम गर्ने मान्छे पनि हामीलाई सेल्स गर्न सजिलो कहाँ हुन्छ भन्दाखेरि जुन कम्पनीमा अलरेडी 5,000 नेपाली काम गरेका छन् होइन, उनीहरूलाई जसले नेपालीलाई चिन्छ, नेपालीलाई यसरी काम गर्छ भनेर थाहा छ, त्यो भएपछि हामीलाई सेल्स गर्न पनि एकदम सजिलो छ कि त्यो ठाउँमा वी आर फ्रम नेपाल भनेर भनेपछि चाहिँ उनीहरू अलरेडी नेपालीसँग काम गरिसकेका हुन्छ, नेपालीको ट्यालेन्ट देखिसकेका हुन्छ, तब न पत्ता हुन्छ होइन भनेर त नेपालको म्याप त आइटीमा कहाँ एक्जिस्ट नै गर्दैन, विदेशीले पनि पत्ताउनु पऱ्यो नि त काम दिनको लागि
हजुर। कोइरालाजी यहाँले दुईटा निकै महत्वपूर्ण सन्दर्भ उल्लेख गर्नुभयो, एक त हामी अब यो कोविड पछि हामी समस्यामा छौँ, हामीलाई कोविडले सारा चाहिँ सबैतिर हामीलाई प्रभावित पार्यो भनेर हामी एकदम चिन्तित भएको अवस्थामा एउटा कोविड पनि सूचना प्रविधिको फैलावटको लागि कहीँ न कहीँ चाहिँ सहजता एउटा सिर्जना गर्ने माध्यम बन्यो एउटा यहाँको भनाई, अर्को चाहिँ जनशक्ति पलायनलाई लिएर जुन नेपालीहरूमा एउटा खालको चिन्ता छ नि, ओहो हामी कहाँ त अलिकति केही बुझेका मान्छे भएपछि विदेश हिँडिहाल्छ नि, यहाँ चाहिँ यसो काम चलाउ खालका औषध खालका मान्छे मात्रै छन्, हाम्रो देश विकास गर्न गाह्रो चाहिँ हुने भयो भनेर हामी चिन्ता गरिरहेको अवस्थामा यो जनशक्तिको पलायनले पनि हाम्रो सम्भावनालाई अथवा हाम्रा चाहिँ आर्थिक सम्भावना, हाम्रा रोजगारीको सम्भावना, यी यावत क्षेत्रलाई कहीँ न कहीँ सहजता दिएको छ, मद्दत पुर्याएको छ। यो दुईटा यहाँले निकै महत्वपूर्ण सन्दर्भ उल्लेख गर्नुभयो। अब यसको जुन भन्छ नि एउटा समस्याका बीच पनि समाधानको बाटो या चुनौतीका बीच पनि कहीँ न कहीँ सम्भावनाहरू हामी खोजिरहेछौँ भनेर यी यो दुईटा सम्भावनालाई चाहिँ आगामी दिनसम्म आगामी भविष्यतर्फ लैजाने सन्दर्भमा चाहिँ कसरी काम गर्नुपर्छ होला, र मैले अघि यहाँलाई भनेको जिज्ञासा जस्तो फैलावटको जुन सन्दर्भ छ त्यो फैलावट चाहिँ कुन कुन क्षेत्रमा कसरी कसरी भइरहेछ त्यो पनि अलिकति भनिदिनुहोस् न।
मैले ठ्याक्कै हजुरले भन्न खोजेको चाहिँ यो सूचना प्रविधिको फैलावटको क्षेत्र भनेको चाहिँ यहाँ देशभित्रको कुरा गर्नुभएको हो, जसरी
होइन बाहिर पनि अथवा भित्र पनि हामी कुन कुन क्षेत्रमा कसरी कसरी भनौँ न, शिक्षामा स्वास्थ्यमा मैले केही अघि उल्लेख गरे, अब यसलाई हामीले कसरी निर्यात गरिरहेको छौँ, के चिजमा हाम्रा चाहिँ विज्ञहरूले चाहिँ आफूलाई चाहिँ निखारिरहेका छन्।
धन्यवाद धन्यवाद। अब मैले बुझेँ, यस्तो छ नेपालबाट कस्तो भन्दाखेरि चाहिँ निर्यातको क्षेत्र कुरा गर्ने हो भनेदेखि चाहिँ तिन चारवटा खाले निर्यात हुन्छ आइटीमा होइन, एउटा सबैभन्दा ठुलो लेभलमा भएको चाहिँ आउटसोर्सिङ हो। आउटसोर्सिङ भन्नाले विदेशी कम्पनीहरूले आफूले गर्नुपर्ने काम नेपाल पठाउँछन्, नेपालको इन्जिनियरहरूले काम गर्छन् होइन, अनि त्यसको बापत यहाँबाट बिल जान्छ। कम्पनीको कुरा गऱ्यो भने कति चाहिँ ल प्रति व्यक्ति यति पैसा दिने भन्ने होला, कति चाहिँ घन्टाको यति घन्टा दिने भन्ने होला, त्यो पनि इन्जिनियरको लेभल अनुसार एक्सपिरियन्स अनुसारको डिसाइड भएको हुन्छ। एउटा छ त्यो। अर्को कस्तो हुन्छ भने नि उनीहरू प्रोजेक्ट बेस्ड भन्छ। प्रोजेक्ट बेस्ड भनेको चाहिँ ल हाम्रो समस्या यो हो अथवा हामीले बनाउन खोजेको हामीले बिल्ड गर्न खोजेको प्रडक्ट यो हो, यो प्रडक्ट बिल्ड गरे बापत तिमीहरू कति पैसा लिन्छौ भनेर आउँछ। त्यो भएपछि यहाँ हिसाब किताब भएर 1,00,000 $2,00,000 $50,000 कतिको प्रोजेक्ट बन्छ, त्यो अनुसारको नेगोसिएट हुन्छ। त्यो नेगोसिएट भएपछि त्यो प्रडक्ट पुरै नेपालमा बन्छ, र उसले त्यो बनाए बाबतको पैसा दिन्छ, त्यसको चाहिँ आइपीदेखि लिएर सबै उसैको कन्ट्रोलमा हुन्छ, हामीले यहाँ प्रडक्ट मात्र बनाइदिने हो एज अ प्रडक्ट त्यसलाई डेलिभरी गरिदिन्छ होइन. थर्ड कस्तो छ भन्यो भने नेपालमा बनेका धेरै प्रडक्टहरू होइन त्यो प्रडक्टहरू चाहिँ बिक्री हुन्छ बाहिर होइन, जस्तै एडटेकका प्रडक्टहरू बनाएछन्, वुड प्रेसका प्रडक्टहरू बनाएछन्, सानसानो प्रडक्टहरू एपहरू टन्नै बन्छ नेपालमा. गेम गेमिङहरूको लागि नेपाल फेमस नै छ, कति गेमहरू यहाँबाट म्यारेज गरेका गेमहरू यहाँ वर्ल्ड फेमस गेमहरू नेपालमा बनेका छन्, त्यो गेमहरू चाहिँ प्लेटफर्ममा लगेर राखिन्छ, त्यो जम्मै गर, त्यो जम्मै अहिले मैले भनेको गेम एडटेकको कोर्सहरू एजुकेसन कोर्सहरू वर्ड प्रेसको तपाईँको प्लग इन भन्छ यिनीहरू सबै कुराहरू चाहिँ बाहिरबाट त्यो कुराहरू डाउनलोड गर्छन् र त्यो पैसा तिर्छन् त्यहाँबाट, त्यो पैसा पनि नेपाल आउँछ.
हजुर, भनेपछि चाहिँ अब हामीले जुन समस्या भनेका थियौँ समस्याभित्र हाम्रा चाहिँ सम्भावनाहरू छन् र ती सम्भावनाहरू पहिल्याउने हामीले काम गरिरहेछौँ. 1 खर्ब हामीले वार्षिक रूपमा निर्यात गरिरहेछौँ, यो अहिलेको तथ्याङ्क हो. तर सरकार अझै महत्वाकांक्षी देखियो, यहाँले भने जस्तो सरकारले देख्यो अब यो क्षेत्र एउटा सम्भावना छ. सरकारले के भन्यो भने अब हामी 10 वर्षमा 30 खर्बको निर्यात गर्छौँ, अब त्यो चाहिँ कसरी सम्भव हुन सक्छ?
त्यस्तो छ, त्यो पक्कै पनि सम्भव छ, त्यो सम्भव मात्र होइन त्यो एकदम कम नम्बर पनि हुनसक्छ यदि सरकारले त्यो लेभलमा यो सेक्टरलाई फेसिलिटेट गर्यो भने होइन. त्यो भनेको कस्तो हो भन्दाखेरि जहिले एउटा अध्यादेश आएको छ अहिले, त्यो अध्यादेश संसदबाट पनि पास भइसक्यो, अब सम्भवतः त्यसको प्रक्रिया कम्प्लिट भयो होला भनेर बुझ्छौँ हामी होइन. त्यो अब त्यो सन्दर्भमा त्यसलाई सपोर्ट गर्ने गरी जस्तै त्यसमा आएको के हो भन्दाखेरि तपाईँहरूले विदेशमा लगानी गर्न अब खुल्ला भयो, तपाईँहरूले नेपाल बाहिर कम्पनी खोल्न पाउनुहुन्छ, तपाईँहरूले यहाँको प्रडक्ट लगेर विदेशमा आफ्नो कम्पनी खोल्न बेच्न पाउनुहुन्छ, तपाईँहरूले विदेशमा कम्पनी खोलेर आफ्नो लागि बिजनेस ल्याउन सक्नुहुन्छ भने हो. त्यो भनेको एउटा त्यो ऐतिहासिक मुभ नै हो हाम्रो लागि, हामीले त्यो 2 वर्षदेखि बिहानदेखि बेलुकासम्म गरिरहेको चिजै त्यही थियो एउटा होइन. अर्को भनेको आइडीको काम गर्ने मान्छेहरूको लागि चाहिँ हामीले युवाहरूलाई स्टक अप्सन दिन पाउनुपर्छ, स्वेटी इक्विटी दिन पाउँछ भनेर भनेको थियौँ, त्यो कुराहरू एड्रेस भयो. अब स्पेसल इकोनोमिक जोनमा राखेर बेनिफिटहरू दिने कुरा भइरहेछ, सो त्यो सबै कुराहरू कानुनी रूपमा जुन हाई लेभलमा आएको छ त्यो एउटा नेपालको आइटी सेक्टरलाई गेम चेन्जिङ गर्ने हिसाबले नै आएको छ होइन. त्यसले एउटा ठुलै महत्त्वपूर्ण लाग्छ अहिले आएको अध्यादेशले. तर नेपालमा समस्या के छ भन्यो भनेदेखि चाहिँ सबैभन्दा ठुलो समस्या नेपालको एक्जिक्युसन हो, इम्प्लिमेन्टेसन हो होइन. अब त्यो जुन मर्मबाट त्यो कानुनहरू ल्याइएका हुन् अथवा भविष्यमा पनि सरकारले ल्याउला, किनभने हामीलाई लाग्छ सरकार यसमा सिरियस छ, जोकै सरकार आउँदा पनि त्यो देखिएको छ, यो पार्टी ऊ पार्टीको भन्ने छैन, त्यो सबै कुराहरू आउला. तर इम्प्लिमेन्टेसन र कानुन बन्ने
हजुर
क्रममा चाहिँ यो कानुन बनाउने क्रममा र इम्प्लिमेन्टेसनमा चाहिँ हाम्रो एकदमै धेरै समस्या छ. त्यो भएको कारणले गर्दाखेरि अब यो सबै कानुन भोलि राष्ट्र ब्याङ्कले बनाउनुपर्छ. राष्ट्र ब्याङ्कले यो कानुन कसरी कति सहज तरिकाले बनाउँछ भन्ने कुरामा यसो ठुलो हात छ. म तपाईँलाई एउटा इक्जाम्पल दिएँ, तपाईँ क्वेसनलाई जोडेँ मैले यहाँनिर तपाईँ जुन 30 अर्ब सकिसक्नु सम्भव भन्ने कुरामा. अब भोलि गएर नेपालमा भएको इनोभेसन, नेपालमा बनेको प्रडक्ट, नेपालमा धेरै सम्भावना भएको कुराहरूलाई बाहिर जान दिने भन्ने जुन उद्देश्यको साथ त्यो कानुन आएको हो, त्यो कानुनलाई त्यही उद्देश्यको साथ तपाईँको डिरेक्टिभहरू आयो भोलि गएर इम्प्लिमेन्टेसनमा गयो भने 30 अर्ब भएर त्योभन्दा धेरै बढीको सम्भावनाहरू छ. तर अब भोलि राष्ट्र ब्याङ्कले कानुन ल्याउँदाखेरि के ल्याइदियो भन्दाखेरि चाहिँ विदेशमा कम्पनी खोल्न चाहिँ 4 वर्षदेखि सञ्चालन भएको कम्पनी हुनुपर्ने, 3 वर्षदेखि विदेशी पैसा कमाएको हुनुपर्ने, त्यो कमाएको मध्येको 10% लान पाउने, अथवा कम्पनी पनि नाफामा गएको 2 वर्ष हुनुपर्ने भन्ने कुरा झुन्डाइदियो भने होइन कानुन पनि बन्यो माथि, राष्ट्र ब्याङ्कले कार्यविधि पनि बनायो, कार्यविधि यति राम्रो बनायो कि अब त्यसरी बनाउन थाल्यो कि अब 4 वर्षदेखि काम गरे हुनुपर्ने यो हुनुपर्ने भन्यो भने त अहिले जुन मर्म हो नेपाली प्रडक्टलाई लगेर विदेश लाने, विदेशमा लगेर धेरै पैसा कमाउने, आइटीको मार्केट भनेको त ग्लोबल मार्केट हो भन्ने सपना त त्यही हो नि त होइन. आजको दिन विदेशी जान नपाएको प्रडक्टहरूले त 1 रुपियाँ डलर कमाएको छैन नि त हिजोसम्म होइन. अब राष्ट्र ब्याङ्कले चाहिँ 4 वर्षदेखि डलर कमाइरहेला मात्र दिन पाउने भनिदियो भने त
अब जस्तो यो अध्यादेशको चाहिँ सन्दर्भ छ, अध्यादेशले कतिको सहजता भनौँ न अहिले आएको, अब हुन त यहाँले भने जस्तो राष्ट्र ब्याङ्कले त्यसलाई चाहिँ फरक हिसाबले नियमनको व्यवस्थाहरू गर्ला, यहाँहरूले भनेका माग बमोजिम सरकारले अहिले अध्यादेश ल्याएको छ सूचना प्रविधिको क्षेत्रमा जुन सम्भावना देखिएको छ र जुन नतिजा पनि देखिएको छ, भनौँ 1 अर्बको निर्यात देखिएको छ, सरकारले यसलाई सहजीकरण गर्ने नै भनेको छ, त्यसको मतलब यहाँहरूलाई अप्ठ्यारो पार्ने भनेको त छैन। अब अझै यहाँहरूले खोजेको चाहिँ भनौँ न यो कुराहरू भयो भने हामी चाहिँ यो माध्यमबाट यसलाई अझै फैलावट गर्न सक्छौ, आर्थिक हिसाबले, जनशक्तिको व्यवस्थापनको हिसाबले, यी यावत हिसाबले चाहिँ हाम्रो सूचना प्रविधिको क्षेत्रलाई एउटा हब बनाउने जुन अब यहाँहरूले सपना देख्नु भएको छ त्यसलाई चाहिँ कसरी सम्भव हुन सक्छ त?
यस्तो छ, पहिलो सुरुमा त अहिले आएको अध्यादेशको मूल मर्मा के हो त्यो अनुसारको कार्यविधिहरू आउनु पर्यो। पहिलो त त्यही नै छ, भोलि भने पछि भने गर्नुपर्ने काम त्यही छ एउटा, होइन? अनि त्यसको इक्जाम्पल मैले तपाईँलाई दिइ पनि सकेँ, होइन? त्यही भएर नेपालमा कानुन निर्माणमा एकदमै समस्या छ, होइन? किन हाई लेभलमा एकदमै राम्रो चिज बन्छ हाम्रोमा, तर जब कानुनमा जाने चिजहरू बन्छ हाम्रोमा समस्या छ। पहिलो सुरुमा त्यहाँबाट मुक्त हुनुहुन्छ हामीलाई
एउटा, भनेको कानुनहरू मैत्री भए पनि कार्यविधिहरूले बाँध दिन्छन्,
कार्यविधिहरूले बाँध दिन्छन्, त्यो एकदमै धेरै देखिरहेको छ, होइन? त्यो एउटा कुरामा अहिलेको पालि सिरियसली काम गर्नु छ, हामी डिसिसनमा पनि छौँ, त्यो कुरा नहुन दिनलाई के गर्ने भन्ने कुरामा गर्नुपर्ने छ, पहिलो कुरा त्यही नै छ। दोस्रो कुरा, यति भनिसकेपछि गर्नुपर्ने कुरा त सधैँभरि भइरहन्छन्, किनभने यो सूचना प्रविधि क्षेत्र भनेको तपाईँको दिन रात परिवर्तन भइरहेछ, त्यो परिवर्तनलाई अडप्ट गर्ने गरी कानुन त बनाउनै पर्छ, होइन? त्यो त एउटा प्रक्रिया नै हो। तर यो बाहेक के छन् त ठुल्ठुला हडलहरू भन्न भन्यो भने, तपाईँको धेरै कुरा काम गर्नुपर्नेमा पनि सबैभन्दा ठुलो कुरा त तपाईँको हाम्रो यो लेबर एक्टलाई आइटी इन्डस्ट्री मैत्री बनाउनु छ, अथवा यसलाई स्पेसिफिक एउटा कुनै लेबर एक्ट इन्ट्रोड्युस गर्नु छ, होइन? किनकि नेपालमा लेबर एक्ट चाहिँ तपाईँको स्पेसली ब्लु वर्करलाई फोकस बनाएर जब सेक्युरिटी दिने हिसाबले र श्रमिकहरूलाई एकदमै माथि राखेर बनाइएको छ, होइन? त्यो पक्कै पनि राम्रो कुरा हो, तर त्यो कुराहरू चाहिँ ठ्याक्कै यो आइटीको मान्छेहरूलाई लागु हुँदैन, होइन? त्यही भएर त्यसमा धेरै नै परिवर्तन गर्नुपर्नेछ।
के फरक हुन्छ आइटीमा र अन्य श्रम गर्ने भनौँ श्रमिक या मजदुरहरूमा फरक?
यस्तो छ, पहिलो सुरुमा त जब सेक्युरिटीको कुरा जुन एकदमै हाइली गरिरहेको छ लेबर एक्टमा, एकदमै मार्केटमा हाई डिमान्ड भएको मान्छेलाई जब सेक्युरिटीसँग जोड्न मिल्दैन, एउटा त मेन फन्डामेन्टली डिफरेन्स छ, होइन? त्यो भएपछि तपाईँको हायर एन्ड फायर इजी भएन भने तपाईँको हाम्रो त प्रोजेक्ट आउँछ 100 जनाको, अर्को 6 महिनापछि प्रोजेक्ट 50 जनामा घरला, त्यो 50 जनालाई निकाल्न पाएन भनेदेखि त कम्पनी त गयो नि त, किन त प्रोजेक्ट त गइसक्यो, होइन? एउटा त्यो, अनि फेरि त्यो हटाउनलाई समस्या पनि होइन, हट्नलाई पनि समस्या छैन। के छैन भन्दाखेरि, यदि हाई डिमान्ड छन् कि उनीहरू, हामीले 1 महिनापछि तिमीहरूको काम छैन भने पनि त्यो बिचमा 15 दिनमै सबैले जागिर पाइसकेको हुन्छ, त्यो ब्लु वर्करलाई त सेक्युरिटी दिनुपर्ने कारणै छैन, होइन? सुरु त्यहाँबाट हुन्छ, होइन? अब लिभमा त्यस्तै समस्या छ, अब के अरे आइटी कम्पनीहरू चाहिँ 99% शनिबार आइतबार बिदा हुन्छन्।
हजुर, हामीसँग हुनुहुन्छ सूचना प्रविधि विज्ञ सन्तोष कोइराला, खास गरी नेपालमा सूचना प्रविधि र सम्भावनाका विषयमा कुरा गरिरहेका छौं। सरकारले त्योसँग सम्बन्ध राख्ने गरी ल्याएको अध्यादेश कानूनी प्रक्रियाका क्रममा संसदमा छ। अब कोइरालाज्यू, जस्तो यहाँले जुन सन्दर्भहरू उल्लेख गर्नुभयो, यी सन्दर्भहरूका बारेमा सरकारका सम्बन्धित निकायका मानिसहरूसँग, अधिकारीहरूसँग यहाँहरूले वार्ताहरू, छलफलहरू त गरिरहनु भएको छ होला नि? यसलाई
मुख्य एजेन्डा नै त्यही भइरहेछ, होइन? त्यसै गरी नै काम गरिरहेछौँ र एकदमै धेरै आशावादी पनि छौँ हामी सरकारसँग, एकदमै धेरै आशावादी छौँ र त्यो अनुसार काम भइ पनि रहेछ। एउटा आश मात्र भन्दा पनि, जुन 2 वर्षदेखि सरकारले जुन सक्रियता देखाइरहेछ, जुन सहयोग गरिरहेछ, जुन सक्ने लेभलको एउटा लिभरेज गरिरहेछ, त्यसमा हामी सरकारसँग खास थ्याङ्कफुल पनि छौँ।
अब जसरी हाम्रो अलिकति क्षेत्रगत रूपमा भनौँ न राजधानी केन्द्रित भएको, अब यो सूचना प्रविधि त जहाँ पनि गर्न सकिन्छ, यहाँले भनेको जस्तो कोभिडले हामीलाई एउटा सिकाइ पनि सक्यो कि भूगोलले खास यसमा फरक पार्दैन भनेर, र यहाँले अर्को एउटा सन्दर्भमा उसले के गरिसक्नुभयो भने, भूपेरिवेष्टित भए पनि हाम्रा लागि यो भूपेरिवेष्टितले पनि केही असर गर्दैन भनेपछि, हामीले हाम्रा चाहिँ क्षेत्रहरू, भूगोलहरू, हाम्रा सबै चाहिँ भनौँ न दुर्गम बनिएका क्षेत्रहरूमा पनि आज सूचना प्रविधिको पहुँच कहीँ न कहीँ पुगेको छ दूरसञ्चार प्राधिकरणले र नेपालका निजी सेवा प्रदायकहरूले पनि त्यसमा काम गरिरहेका छन्। अब यसलाई हाम्रो देशका सबै क्षेत्रमा चाहिँ सम्भावनायुक्त बनाउन या त्यसको प्रयोग गर्नका लागि भनौँ न दुर्गम भनिएका जिल्लामा बसेर पनि यहाँले भने जस्तो काम लिने र पेमेन्ट लिने यी यावत कामहरू गर्नका लागि अब कसरी अगाडि बढ्न सकिन्छ जसले यो क्षेत्रलाई थप चाहिँ दिगो बनाउन सकोस्?
यस्तो पक्कै पनि त्यो सम्भावना रहन्छ होइन। हाम्रोमा चाहिँ परिश्रममा के बुझ्नु पर्यो भने हाम्रो इन्डस्ट्रीमा दुई खाले मान्छेहरू छ होइन। हामीले निर्यातको कुरा गरिरहेको थियौँ बाहिरबाट पैसा ल्याउनेमा, एउटा कम्पनीहरू जसले कम्पनी काम लगाइरहेको छन् र त्यो कम्पनीमा कामहरू त्यसमा चाहिँ इन्जिनियरहरू काम गर्ने मान्छेहरू राखेर चाहिँ त्यहाँबाट पैसा आइरहेको छ वान इज द्याट। सेकेन्ड वान इज तपाईँको फ्रिल्यान्सर रिम अर वर्किङ भन्छ क्या, जुन चाहिँ एक्लै हुन्छन् तर बाहिरको कम्पनीहरूले तिनीहरूलाई पत्राउँछ, तिनीहरूको स्किल सेटलाई तिनीहरूको कपासिटी दिएर तिनीहरूलाई काम दिन्छन्। उनीहरूले त्यो काम जहाँ बसेर पनि गर्न सक्छन्, यहीँ बस्न पर्छ भन्ने छैन। उनीहरूको लागि चाहिने भनेको एकदमै राम्रो इन्टरनेट क्वालिटी र आफूलाई चाहिने इक्विपमेन्ट हो, त्यति भयो भने उनीहरू जहाँ बसेर पनि काम गर्न सक्छन्। सो अहिले आजकै दिन पनि जुन आइटीको पैसा नेपालमा भित्रिरहेको छ, काम गरिरहेको छ, त्यो सबै काठमाडौँमा छन् भन्ने होइन। त्यो मध्ये धेरै मान्छे बाहिर पनि हुन सक्नुहुन्छ, पोखरा बुटवल लगाएको सहरहरूमा हुन सक्नुहुन्छ होइन। त्यसको पहिलो समस्या चाहिँ हामीसँग के हो भन्दाखेरि चाहिँ हामीसँग डेटा छैन, हामीले त्यसरी डेटा निकालिसकेका छैनौँ। त्यो कुरामा सरकारसँग फेरि पनि हामी कुरा गरिरहेको छौँ कि यो रियल डेटालाई कसरी निकाल्ने, एउटा त्यस्तो मेकानिजम कसरी बनाउने भनेर। सो आजकै दिन पनि तपाईँको काठमाडौँमा मात्रै केन्द्रित चाहिँ छैन, किनभने हामीलाई के थाहा छैन भन्दाखेरि त्यो फ्रिलान्सरहरू ठ्याक्कै कहाँ बसेर काम गरिरहेको छन्। पोखरामा छन् कि 20,000 जना, 10,000 जना बुटोलमा छन् कि अहिले थाहा छैन। तपाईँहरूमा कुरा गर्नुहुँदाखेरि ठ्याक्कै थाहा छैन। त्यही भएर मलाई लाग्दैन कि यो काठमाडौँमा त सेन्टेक्स छ, पहिलो कुरा त्यो। दोस्रो कुरा, कम्पनीकै रूपमा पनि बिस्तारो साइडका सहरहरूमा त्यो वातावरण बनिसकेको छ। अघिल्लो वर्ष नै म पोखरामा जाँदाखेरि पनि हामीले भेट्न बोलाउँदाखेरि लगभग 25-30 कम्पनीका साथीहरू आउनुभएको थियो, सानो कम्पनीहरू 25-30 कम्पनीको साथीहरू त हामीलाई भेट्नै आउनुभएको थियो अघिल्लो वर्ष
होइन।
भनेपछि त्यसले क्लियरली देखाइसक्यो कि पोखरामा पनि 70-80-90 कम्पनीको हाराहारीमा यस मुभमेन्ट सुरु भइसकेको छ, कामहरू सुरु भइसकेको छ।
अब यसलाई भनौँ न, यो जनशक्तिको यहाँले भन्नुभयो एउटा तथ्याङ्क निकाल्ने सन्दर्भ र अब सरकारले गरिदिने सहजीकरणका सन्दर्भमा चाहिँ अहिले जति यो सूचना प्रविधिमा आधारित जुन विद्यालयहरू, विश्वविद्यालयहरू, कलेजहरू जति छन्, अब यसको यसले चाहिँ हाम्रो 10 वर्षको या 20 वर्षको हाम्रो जुन लक्ष्य छ, सरकारले 10 वर्षको त लक्ष्य नै तय गरिसक्यो कि हामी 30 खर्बको निर्यात गर्छौं भनेर, अब ती लक्ष्यहरूलाई अझ सहजीकरण गर्ने सन्दर्भमा भनौँ न, अब एकातिर त अब हाम्रो चाहिँ पलायन पनि भइ नै रहन्छ, यो यसले यो क्षेत्रलाई चाहिँ घाटा गर्दैन यहाँले भन्नुभयो, त्यो सँगै हाम्रा उत्पादनहरूलाई पनि जसरी अब अहिलेको हिसाबले गर्दा त पक्कै पनि पुग्दैन होला, अब यसको लागि चाहिँ उत्पादन, जनशक्तिको उत्पादनको सन्दर्भलाई चाहिँ कसरी सहजीकरण गर्न सकिन्छ र अहिले ठ्याक्कै कति जनशक्तिहरू हुन त आधिकारिक तथ्याङ्क छैन यहाँले भन्नुभयो, यद्यपि कति जनशक्ति हामीसँग चाहिँ हामीले यहाँ बस नेपालमा सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेको अनुमान गरेका छौँ?
यस्तो छ, तपाईँले एकदम राम्रो प्रश्न उठाउनु भयो। पहिलो कुरामा त अहिले मैले भने यसलाई मल्टिपल ल्याङ्ग्वेजबाट हेर्न सकिन्छ। यदि फ्रेस ग्रेजुएटको कुरा गर्ने हो भने आजको दिन हामीलाई चाहिने जति इनफ जनशक्ति उत्पादन भइरहेको छ, एउटा कुरा। दोस्रो कुरा, त्यो इनफ जनशक्ति उत्पादनको लागि चाहिँ त्यसलाई कन्ज्युम गर्न पनि हामीले सकिरहेको छैनौँ। आजको दिन तपाईँको जति हामीले ब्रेन ड्रेनको नारा लगाए पनि, आइटीको मात्र कुरा गरौँ, ती 12,000 मान्छे नेपालमै बस्छु भनेर भन्यो भने हामी तिनीहरूलाई जब दिन सक्ने अवस्थामा छैनौँ, स्पष्ट कुरा
हजुर
होइन। किन भन्दाखेरि त्यो लेभलको हाम्रो मार्केटै बनिसकेको छैन, किनभने तपाईँको वर्षको 12,000 मान्छेलाई जब दिनको लागि कम्तीमा पनि तपाईँको 1,50,000 1,60,000 कर्पोरेट क्रिएट भएको हुनुपर्छ, किनभने त्यो मान्छे कन्ज्युम नै गर्न सक्दैन भनेर पिरामिड एउटा बनाए हुनु पर्यो नि त, त्यो छैन। अर्को कुरा, हामीसँग सिनियर रिसोर्सहरूको चाहिँ खडेरी छ होइन, भन्नाले त्यो लेभलको ग्याप सिनियर रिसोर्स चढ्न बढाउन सकेन भने फ्रेसर धेरै हायर गर्न सक्छ। अहिले मैले तपाईँलाई त्यही भएर लेबर एक्टको कुरा गरेँ, हाम्रोमा बाहिरबाट मान्छे हायर गर्नलाई हामीले बाहिर मान्छे राख्न त्यति सहज छैन, र आइटी इन्डस्ट्रीमा जहिलेसम्म तपाईँले एकदमै सहज तरिकाबाट नेपालीलाई हायर गरेका थियो, विदेशीलाई बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, इन्डियाको मान्छेहरूलाई नेपालमा आइटीमा हायर गर्न सक्नुहुन्छ सिनियर मान्छेहरूलाई, फ्रेस ग्रेजुएटले चाहिँ ठुलो कम्पनी बनाउनै सकिँदैन क्या।
हजुर कोइरालाजी, हजुर यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि हामी यहाँसँग सम्वाद गर्न सक्नेछौ। उहाँ हुनुहुन्थ्यो सूचना प्रविधि विज्ञ सन्तोष कोइराला। अन्त सम्वादमा कुराकानी गर्नुहुँदै समय सकिएको छ। प्राविधिक मित्र राजु थापा र म सन्तोष रिग्मी बिदा हुन्छु। नमस्कार।